यहाँ पे हम देखते हैं कि ये अभी की बात हो रही है, अभी आग पे वो पेश किए जा रहे हैं, क्योंकि देखें वो यौम तकूम साथ, तो जिस दिन कयामत आएगी, इसका मतलब है ये कयामत से पहले की बात है, जिस दिन कयामत आएगी तो अदखिलु आल फिरौन अशद अलअज़ाब, तो उस दिन तो उनको दाखिल किया जाएगा शदीद अज़ाब में, अभी तो उनकी पेशी हो रही है ना वहां पे, उस दिन फिर उनको उसमें दाखिल कर दिया जाएगा। तो ये जो ट्रांजिट पीरियड है जिसको बरज़ख कहते हैं, वेटिंग पीरियड कह सकते हैं, इसमें जिनके अमल अच्छे हैं उनको इस ट्रांजिट पीरियड में, इस वेटिंग रूम में भी कयामत के आने से पहले पहले ये वेटिंग रूम समझते हैं, जैसे वेटिंग रूम होता है ट्रांजिट लाउंज होते हैं एयरपोर्ट में, बीच में होते हैं आप, ना अपनी मंजिल पे पहुंचे हैं और ना अभी अपने घर पे, तो ना दुनिया में है और ना अभी आखरत में, ट्रांजिट में है वो लोग। वहां पे जो नेक अमल करने वाले हैं वो वहां पे भी सुकून में होंगे, और जो बद अमल करने वाले तो वहां पे भी अजाब में। तो इससे हमें ये बात वाजे हो जाती है कि अजाब कबर बरहक है। इसीलिए हजरत आयशा बयान फरमाती हैं कि यहूद की एक बूढ़ी औरतों में से दो बूढ़ी औरतें मेरे पास आईं, वो कहने लगी कब्र वालों को उनकी कब्रों में अजाब दिया जाता है, तो मैंने उनकी तस्दीक करने को अच्छा नहीं जाना, यानी मैंने उनकी बात को नहीं माना, वो चली गई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेरे पास तशरीफ लाए, मैंने आपसे अर्ज किया या रसूलल्लाह इन दो बूढ़ी औरतों ने आके ये बात की है, आपने फरमाया उन दोनों ने सच कहा है, कब्र वालों को इतना अजाब दिया जाएगा कि उसको तमाम जानवर सुनेंगे। फिर मैंने देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम जब भी नमाज पढ़ते तो अजाब कब्र से पनाह चाहते। तो इस हदीस की शरह में, ये बुखारी की हदीस है, लिखा गया कि इससे पहले आप सल्लल्लाहु अलैहि वसल्लम पर ये वही नहीं की गई थी कि मोमिनों पर भी अजाब कब्र होगा, आपको वही से सिर्फ ये इल्म था कि यहूद को अजाब कब्र होता है, और इस मौके पर आप सल्लल्लाहु अलैहि वसल्लम के पास ये वही आई कि मोमिनों को भी अजाब कब्र होगा, तब आप सल्लल्लाहु अलैहि वसल्लम ने अजाब कब्र से पनाह मांगनी शुरू कर दी थी। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम नमाज में भी वो दुआ पढ़ा करते थे जो अजाब कब्र से पनाह की। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था अगर तुम मुर्दों को दफन करना ना छोड़ दो तो मैं अल्लाह से दुआ करूंगा तुम्हें अजाब कब्र सुनाए, लेकिन तुम अपने मुर्दों को दफन करना छोड़ दोगे। अल्लाहू अकबर। इसीलिए हजरत उस्मान रजी अल्लाह ताला अन्हु जब किसी कब्र पे खड़े होते थे तो इस कदर होते थे आपकी दाढ़ी आंसुओं से भीग जाती थी, तो लोग कहते थे आप जन्नत जहन्नुम का जिक्र करते हैं तो उस वक्त इतना नहीं रोते, कब्र को याद करके बहुत रोते हैं। क्यों? आपने फरमाया मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को फरमाते सुना है कि आखरत की मंजिलों में से पहली मंजिल कब्र है, अगर इंसान को इस मंजिल से निजात मिल जाए तो आगे की मंजिलें आसान होती हैं, और अगर इस मंजिल में निजात ना हो तो बाद के तो मराहिल और ज्यादा मुश्किल। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैंने कब्र से ज्यादा डरावना और वहशतनाक मंजर कोई नहीं देखा। तो इससे अंदाजा कीजिए कि ये कब्र इस ऐसी मुश्किल जगह है, और कब्र का अजाब और इसका जजा बरहक है, और हमारा ईमान इस पे है। अब कुछ लोग कहते हैं कि बहुत सारे लोगों की कब्र नहीं बनती, फिर अजाब कब्र उनको क्या होगा, तो बात ये है कि कब्र से मुराद ये नहीं है कि ये कब्र जो हम जमीन पे देखते हैं, बात ये है कि जो भी मरने वाले के अज्जा होते हैं, उसके जो कंपोनेंट्स होते हैं, चाहे वो जमीन के गड़े में हो, चाहे समुन्दर की तह में हो, चाहे जानवर के पेट में हो, जहां पे भी वो है वहीं पे उसको वो एक्सपीरियंस करेगा सजा या जजा। वरना वैसे तो आप देखें जो कब्र के अंदर भी आप मुर्दा रखते हैं वो भी तो गल सड़ के मट्टी हो जाता है, फिर उस पे अजाब कैसे होगा, तो फिर उसके ऊपर भी अजाब वैसे ही हो रहा है जैसे जो जहां पड़ा हुआ है, जो जो जिस्म के अज्जा है उनका रूह के साथ ताल्लुक कायम रहता है, अजाब की कैफियत दोनों महसूस करते हैं। इसीलिए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने दो कब्रों के पास से गुजरे थे तो फरमाया था उनको अजाब कब्र हो रहा है, एक चुगली किया करता था और एक पेशाब के छींटों से एहतियात नहीं करता था, ये बुखारी की रिवायत है। बाज लोग कहते हैं लो हम तो वो देखते हैं कि मुर्दे खोलते हैं कब्रें तो मुर्दे वैसे के वैसे पड़े होते हैं, फिर उनको कहते हैं आग का अजाब हो रहा है, ये हो रहा है, तो फिर वो कैसे हो रहा है, तो बात ये है कि जरूरी नहीं है, अब आग का अजाब जब कहा जाए तो उसका मतलब ये नहीं कि आग ही हो। अब उस जमाने में लोगों को तो ये चीजों का, बाकी चीजों का पता नहीं था, तो आग का ही उनको पता था कि आग ही है जो जलाती है। आज तो हमें पता है ना कि इसके अलावा चीजें भी जलाती है। मजन है बिजली, बिजली किसी को लग जाए तो आपको बिजली नजर आ रही है कि वो लगे, करंट लग जाए मसलन किसी को तो करंट नजर आता है आपको, उसके तड़पने से पता चलता है कि इसको लग गया। इसी तरह आप देखिए लेजर रेज है, लेजर रेज नजर आती है कोई, लेकिन जल जाता है इंसान उससे। आप माइक्रोवेव में खाना रखते आपको कोई आग नजर आती है, फिर भी खाना गर्म हो जाता है, हीट तो होती है ना उसमें। तो अल्लाह के लिए क्या मुश्किल है अगर कोई अजाब दे के नजर नहीं आया आपको, चाहे कब्र खोल भी नहीं, लेकिन वो आग से भी ज्यादा गर्म हो। सब लोग पूछते हैं नहीं वो उसमें तो हदीसों में कि मैयत को गुर से मारा जाता है, चीखता चिल्लाता है, उसके सर के टुकड़े हो जाते हैं, जिस्म जल जाता है, लेकिन हम जब खोलते हैं तो कोई चोट का निशान नहीं होता, कोई टूट फूट नहीं होती। तो ये अलग अलग आलम है, एक वो आलम है, एक ये आलम है। हम नहीं जान सकते उस आलम के अहवाल की, वो क्या महसूस कर रहा है। अब आप देखें आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर वही आती थी, फरिश्तों से बात करते थे, उसी मजलिस में सहाबा होते थे, उनको पता भी नहीं चलता था। अब मसलन आपके सामने कोई ख्वाब में कोई आदमी एक्सपीरियंस कर रहा है कि उसको मार पीट हो रही है, बहुत दर्द उसको हो रहा है, या वो खौफजदा हो रहा है, आप उसके पास बैठे हो, आपको पता ही नहीं, पास बैठे होते हैं आपको नहीं पता होता इसके ऊपर क्या गुजर रही है। तो ख्वाब में तो फिर भी फिजिकली उस तरह से नहीं होता, लेकिन जो मुर्दे को उसके मरने के बाद जो तकलीफ पहुंचती है, या जो उसको अच्छाई मिलती है, जो उसको जजा मिलती है, वो बरहक है, उसी को अजाब कबर से का नाम दिया गया, चाहे कबर है या नहीं, आपको फिजिकली नजर आती या नहीं है। तो ये भी कहा गया है, कुछ उलमा ये लिखते हैं इसको बयान करने में कि कुफार की रूहें जैसे उनके जिस्मों के साथ एक ताल्लुक होता है, तो उनकी रूहों को अजाब दिया जाता है, जिस्मों को भी अजाब महसूस होता है। जैसे सूरज आसमान में होता है और उसकी रोशनी जमीन पे होती है, तो ताल्लुक है ना, इतनी दूर है सूरज लेकिन उसकी हरारत जमीन पे भी है महसूस हो रही। तो इसलिए हम ये ईमान रखते हैं कि वहां जब उनकी बताया गया कि उनके रूहों को या उनको आग के ऊपर पेश किया जा रहा है, तो इसका मतलब है कि वाकई अजाब-ए-कब्र कोई चीज है। और ये हमारा ईमान है कि अजाब और सवाब रूह को भी जिस्म को भी दोनों को होता है। उस दिन ज्यादा शदीद अजाब होगा, किसके मुकाबले में ज्यादा शदीद होगा। ये जो इस वक्त दुनिया में इस वक्त उनको हो रहा है, रोज उनको ले जाया जाता है, आग पे पेश किया जाता है, ये तो थोड़ा अजाब है। कयामत के दिन तो शदीद अजाब में दाखिल होंगे, जैसे मुजरिम को भी पहले हवालात में बंद किया जाता है ना, उसके बाद वो जेल के सेल्स होते हैं उनके अंदर लेके जाके बंद कर दिया जाता है। तो ये तो अभी उनका इनिशियल पीरियड है, उसके बाद है जो आगे जाके उनको और ज्यादा उसमें रखा जाएगा अजाब में। एक दफा जोहर के करीब आप सल्लल्लाहु अलैहि वसल्लम कपड़ा लपेटे हुए तशरीफ ले गए, आप सल्लल्लाहु अलैहि वसल्लम की आंखें सुर्ख हो रही थी और बावाज़े बुलंद फरमा रहे थे, कब्र सिया रात के अंधेरियों के टुकड़ों की तरह, लोगों अगर तुम वो जानते जो मैं जानता हूं तो बहुत ज्यादा रोते और बहुत कम हंसते। लोगों कब्र के अजाब से अल्लाह की पनाह तलब करो, यकीन मानो कि अजाब कब्र हक है। आप देखिए ये कितनी वाजे हदीस है, लेकिन लोग फिर भी यकीन नहीं करते और कहते कैसे अजाब कब्र नहीं हो सकता। आप सल्लल्लाहु अलैहि वसल्लम ने मैं रात के अंधेरों की तरह है, मैं और आप तो नहीं देखकर आए ये सब चीजें, जितना आप जानते हो उतना ही बताने वाले को भी पता है, मगर जो जानते थे जिनको दिखाया गया था वो फरमा रहे हैं कि अगर तुम्हें पता चल जाए ना, तुम्हें पता नहीं है, अगर तुम्हें पता चलता है तो इतना रो तुम और तुम्हें हंसना भूल जाए। اتنا سخت ہے وہ عذاب, اور اس میں آزمائش بھی ہوگی, اس میں ٹیسٹ بھی ہوگا. آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا مجھے وحی کی گئی کہ تمہاری آزمائش قبروں میں کی جاتی ہے, یہ جو سوال جواب ہوں گے یہ وہاں کی آزمائش ہے. وَإِذْ يَتَحَاجُّونَ فِي النَّارِ فَيَقُولُ الضُّعَفَاءُ لِلَّذِينَ اسْتَكْبَرُوا, اب یہ جھگڑا کئی دفعہ قرآن میں یہ آیا ہے کہ وہاں پہ بھی جا کے آگ میں بھی پڑ کے جھگڑے ہوں گے اور کہیں گے کمزور لوگ ان لوگوں کو جنہوں نے تکبر کیا. اب یہ متکبرین فرعون اور اس کی قوم بھی اور جو جو تکبر کرنے والے تھے جو بڑے بنے ہوئے تھے دنیا میں, تو کمزور لوگ ظاہر ہے جو عام عوام الناس ہوتی ہے وہ ان کو ضرور فالو کرتی ہے, جو متکبرین ہوتے ہیں بڑے بڑے لوگ. انا کنا لکم تبعا, ہم تو تمہیں تمہارے فالوور تھے دنیا میں. فہل انتم مغنون عنا نصیبا من النار, تو کیا تم بچانے والے ہو ہم کو ایک حصے سے آگ؟ ہم تو دنیا میں تمہیں ہی فالو کرتے رہے, تمہارے پیچھے ہی چلتے رہے, تم ہی بڑے تھے دنیا میں, تو کیا اب یہاں پہ تم ہمیں آگ سے بچا سکتے ہو؟ ان کا جواب کیا ہوگا؟ قال الذین استکبروا انا کل فیہا, وہ جو بڑے بنے ہوئے تھے نا دنیا میں کہیں گے اب سب اس میں برابر ہی, اس آگ میں تو سب ایک ہیں, اب ہم کیا کر سکتے, ہم تمہیں کیا بچائیں گے, ہم تو خود اپنے آپ کو نہیں بچا سکتے, ہم کچھ کر سکتے ہوتے تو اپنے آپ کو نہ نکال لیتے, آج سبھی یہی ہیں. ان اللہ قد حکم بین العباد, اللہ نے اپنے بندوں میں فیصلہ کر چکا ہے, اللہ فیصلہ چکا چکا ہے, اب فیصلہ ہو چکا ہے, اب کوئی چیز چینج نہیں ہو سکتی. کتنی بے بسی ہے نا اہل جہنم کی, جن پہ دنیا میں انہوں نے بھروسہ کیا تھا, جن کو سہارا بنایا تھا, جب سہارے ٹوٹتے ہیں سوچیں ان کو کتنی حسرت ہوگی, کتنی ان کے لیے کتنی زیادہ یہ غم کا عالم ہوگا کہ ان کو تو ہم نے بڑا سمجھا تھا, ان کو تو ہم نے کوئی بڑی چیز سمجھا تھا, ان کو فالو کیا تھا, آج یہی نہیں بچا سکتے, یہ تو خود یہاں پہ جل مر رہے ہیں, کہیں گے ایک حصہ ہی ہم سے آگ کا دور کر دو. ایک حصے سے یہ بھی مراد لی گئی ہے کہ لوگوں کو بھی بھٹکاتے تھے, خود بھی بھٹکے ہوئے تھے, تو چلو ایک حصہ ہی کم ہو جائے کہ لوگوں کو بھٹکانے کا عذاب ہی کم ہو جائے. وقال الذين في النار, اب انہوں نے تو ٹکا سا جواب دے دیا کہ ہم کہاں سے تمہیں بچائیں گے, اب کیا کہتے ہیں وہ جو آگ میں پڑے ہوں گے, اب یہ کہیں گے لخزنتی جہنم, اب پکاریں گے جہنم کے داروغے کو, اب اس کو پکاریں گے, اس کو آوازیں دیں گے, ادعوا ربکم, پکارو اپنے رب کو, اے داروغہ جہنم تم ہی اللہ کو پکارو, تم ہی ہماری فریاد اللہ تک پہنچا, ہماری تو خود سنی نہیں جا رہی, تم ہی ہمارے لیے دعا دعا کر دو. کیا دعا چاہتے ہیں؟ یہ نہیں کہہ رہے کہ ہمیں نکال لو یہاں سے, اللہ اکبر, یخفف عنا یوما من العذاب, ہمارے سے صرف ایک دن کم کر دے عذاب کو, ہلکا کر دے, کم بھی نہیں کر دے, ایک دن کی یہ نہیں کہہ رہے, چھٹی کر دے, چھٹی دے دے ہمیں ایک دن کی, کہہ رہے ہیں ایک دن صرف ہمارے سے کم کر دے عذاب کو, ہمیں کچھ تو ریلیف ملے, ہمیں کچھ تو بریک ملے, اتنا سخت جو عذاب ہو رہا ہے ایک دن کے لیے صرف. جہنم سے نکلنے کا تو سوچے کتنے وہ مایوس ہو چکے ہوں گے کہ یہ کہہ ہی نہیں رہے کہ جہنم سے ہمیں نکال, کہیں گے کہ ایک دن کے لیے کچھ کام کرتے. قالوا, وہ کہیں گے اولم تکتیکم رسلکم بالبینات, وہ کہیں گے کیا بھلا نہیں آئے تھے تمہارے پاس رسول روشن دلائل لے کر, کیا تمہارے پاس نشانیاں لے کے رسول نہیں آئے تھے؟ کتنی بار ہم قرآن میں یہ بات پڑھ چکے ہیں, کتنی دفعہ کہ جب رسول آ گئے روشن دلائل لے کر آ گئے, ہمارے پاس آیا ہے نا قرآن, آیا ہے نا, یہ روشن نشانی ہے, یہ واضح ہے, یہ کھلم کھلا ہے, دلیل ہے, احادیث آ گئی نا, جب آ گئی ہیں ہمارے پاس بینات تو ہمارے ایکسکیوز ختم ہو گئے. ہم بیچارے معصوم لوگ یہ سوچتے ہیں کہ پتہ نہیں قرآن کو پڑھ لیں گے تو ہمارا ایکسکیوز ختم ہو جائے گا, پھر ہم کیا سے اللہ کو جا کے بتائیں گے کہ ہم نے قرآن بھی پڑھا تھا اور عمل نہیں کیا, تو ہم ایسا کرتے ہیں, ہم پڑھتے ہی نہیں ہیں, ہم کہیں گے ہمارے پاس تو ہم نے پڑھا ہی نہیں, تو اس لیے ہمیں تو پتہ ہی نہیں. پڑھنا نہ پڑھنا وہ آپ کی اپنی چوائس ہے, سیکھنا نہ سیکھنا آپ کی اپنی چوائس ہے, آپ کا ایکسکیوز ختم ہو چکا ہے جس وقت یہ بینات آ گئی, یہ یاد رکھیں. قالوا اولم تک تأتیکم رسلکم بالبینات, وہ داروغہ جہنم جواب دیں گے ان کو اس بات کا کہ کیا بھلا تمہارے پاس رسول نہیں آئے تھے روشن دلائل لے کر.
قالوا بلا، وہ مان جائیں گے کہ ہاں آئے تھے، کیوں نہیں، ایسا ہی ہوا تھا. قالوا فادعوا، تو وہ کہیں گے بس دعا کرو، پھر بس پھر پکارے جاؤ، پھر اگر آئے تھے تمہارے پاس تو حجت تمام ہو گئی. پھر ہم کیا کر سکتے ہیں؟ اگر تم نے خود ہی اپنے لیے بربادی کا فیصلہ کیا تو اب ہمارا کیا قصور؟ ہم کیوں تمہارے لیے اب دعا کریں؟ اب خود ہی مانگو، پھر خود ہی بھگتو. وما دعاء الكافرین الا فی ضلال، وہ مانگیں گے بھی تو پھر بھی دعا جو کافروں کی ہے تو وہ تو گم ہونے والی ہے. ان یعنی ان دعاؤں کا کوئی نتیجہ نہیں سوائے بھٹکنے کے، بے اثر ہوگی. اس لیے کہ دنیا میں نہیں انہوں نے کبھی توبہ کی، دنیا میں نہیں یہ سیدھے راستے کی طرف آئے، تو آخرت تو عمل کی جگہ تو نہیں ہے، وہ توبہ کی جگہ تو نہیں ہے، وہ دعائیں مانگنے کی جگہ تو نہیں ہے. یہ تو دنیا ہی ہے کہ ایک دفعہ آپ دعا کرتے ہیں اور آپ کی دعا قبول ہو جاتی ہے، توبہ قبول ہو جاتی، وہاں تو رزلٹ ہے. اس کا مطلب دنیا سے توبہ نہ کر کے گئے تو وہاں جا کے کچھ بخشوا نہیں سکتے، وہاں پہ تو دعائیں گم ہو جایا کرتی ہیں. یہ ان کو جواب ملے گا. یہ حدیث میں آتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا اہل جہنم پر بھوک ڈال دی جائے گی تو بھوک کی تکلیف دوسرے اور عذابوں کے برابر ہو جائے گی، وہ اس میں گرفتار ہوں گے اور فریاد کریں گے، اور ان کو طعام ذریع ملے گا جو جسم کو نہ موٹا کرے گا نہ بھوک کو دور کرے گا. پھر وہ کھانے کے لیے فریاد کریں گے تو ان کو حلق میں اٹکنے والا کھانا ملے گا. وہ یاد کریں گے دنیا میں وہ اپنے نوالے کیسے توڑا کرتے تھے. پھر کچھ پینے کے لیے فریاد کریں گے تو ان کو حمیم یعنی کھولتا ہوا پانی دیا جائے گا. جب وہ ان کے منہ کے قریب لایا جائے گا تو ان کے دھانوں کو بھون دے گا. جب وہ ان کے جسم میں داخل ہوگا تو جسم میں جو کچھ ہوگا اس کو بھون دے گا. وہ کہیں گے پکارو جہنم کے خزانچیوں کو. پھر وہ ان کو جواب دیں گے کیا تمہارے پاس رسول واضح دلیلیں لے کر نہیں آئے تھے؟ وہ کہیں گے ہاں آئے تھے. وہ کہیں گے پھر تم ہی دعا کرو، کافروں کی دعا تو رائے گا جانے والی. دوسری روایت میں یہ بھی ہے کہ وہ کہیں گے پکارو تو وہ کہیں گے اے مالک، اے مالک تمہارا رب ہمارا فیصلہ ہی کر دے، یعنی اب ہمیں موت ہی دے دے. آپ صلی اللہ علیہ وسلم نے فرمایا مالک انہیں جواب دے گا تمہارا فیصلہ تو ہو گیا، اب تم ہمیشہ جہنم میں رہنے والے ہو. اور ان کی پکار اور مالک کے جواب دینے میں ہزار برس کا فاصلہ ہوگا. سوچیں کتنا عرصہ وہ پکارتے رہیں گے، اللہم آجرنا من النار، اللہم آجرنا من النار، اللہم آجرنا من النار. وہ کہیں گے پکارو تم اپنے رب کو، اس لیے کہ اس سے بہتر کوئی بھی نہیں ہے. وہ کہیں گے اے ہمارے رب، ہماری بدبختی ہم پر غالب آ گئی، ہم واقعی بدبخت لوگ تھے، اے ہمارے رب ہمیں یہاں سے نکال، اب اگر ہم ایک دفعہ بھی ایسا کریں تو یقیناً ہم ظالم ہیں. اللہ فرمائے گا دور ہو جاؤ، مجھ سے بات نہ کرو. تب وہ سب خیر سے مایوس ہو جائیں گے اور گدے کی طرح ان کی آوازیں نکلنے لگیں گی، حسرت سے پکاریں گے اللہ ہمیں اپنے تمام عذابوں سے اپنی پناہ میں لے لیں، کیونکہ اس کی پناہ کے سوا کوئی پناہ دینے والا نہیں. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.
وقال فرعون يا هامان ابن لي صرحا لعلي أبلغ الأسباب، أسباب السماوات فأطلع إلى إله موسى وإني لأظنه كاذبا، وكذلك زين لفرعون سوء عمله وصد عن السبيل، وما كيد فرعون إلا في تباب. وقال الذي آمن يا قوم اتبعون أهدكم سبيل الرشاد، يا قوم إنما هذه الحياة الدنيا متاع، يا قوم إنما هذه الحياة الدنيا متاع وإن الآخرة هي دار القرار، من عمل سيئة فلا يجزى إلا مثلها، ومن عمل صالحا من ذكر أو أنثى وهو مؤمن فأولئك يدخلون الجنة يرزقون فيها بغير حساب ويا قوم ما لي أدعوكم إلى النجاة وتدعونني لأكفر بالله وأشرك به ما ليس لي به علم وأنا أدعوكم إلى العزيز الغفار لا جرم أن ما تدعونني إليه ليس له دعوة في الدنيا ولا في الآخرة وأن مردنا إلى الله وأن المسرفين هم أصحاب النار فستذكرون ما أقول لكم وأفوض أمري إلى الله إن الله بصير بالعباد فوقاه الله سيئات ما مكروا وحاق بآل فرعون سوء العذاب النار يعرضون عليها غدوا وعشيا ويوم تقوم الساعة أدخلوا آل فرعون أشد العذاب وإذ يتحاجون في النار فيقول الضعفاء للذين استكبروا إنا كنا لكم تبعا فهل أنتم مغنون عنا نصيبا من النار قال الذين استكبروا إنا كل فيها إن الله قد حكم بين العباد وقال الذين في النار لخزنة جهنم ادعوا ربكم يخفف عنا يوما من العذاب قالوا أولم تك تأتيكم رسلكم بالبينات قالوا بلى قالوا فادعوا وما دعاء الكافرين إلا في ضلال